अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँकेका स्थानीय तहले सशस्त्र र समानीकरण अनुदान 50% पनि खर्च गर्न सकेनन्। बजेट बैङ्कमा थन्कियो, आधा बजेट खर्च गर्न अब 2 महिना मात्रै बाँकी।
दाङमा फैलिएको झडा पखाला अझै नियन्त्रणमा आएन, 1,250 बिरामी। डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लागेर 3 यार्सा संकलकको मृत्यु।
निर्माण कम्पनीका पप्पुलाई बोलाउन बाँके प्रशासनले पत्राचार गर्दै अनुसन्धान जारी। नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि हवाई उडानको तयारी सुरु।
र नेपालगञ्ज गोल्ड कपको तेस्रो संस्करण खजुराको डी गाउँमा हुने, बाँकेमा अवैध बोर्डिङ स्कुल सञ्चालनमा उजुरीको चाङ।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-580-21-828।
पश्चिम डायरीको सुरुमा बाँकीका अधिकांश स्थानीय तहले सशस्त्र समानीकरण अनुदान 50% पनि खर्च गर्न सकेका छैनन्। बैङ्कमै पैसाहरू थन्किएको छ, 50% रकम अझै खर्च गर्न बाँकी रहेको छ, 2 महिनामा अब कतिको सम्भव होला। सन्दर्भ रहेको छ, बाँकीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट प्राप्त सशस्त्र समानीकरण बजेट आशातीत खर्च गर्न सकेका छैनन्। आर्थिक वर्ष 2074-75 सकिन 2 महिना मात्रै बाँकी रहँदा 8 स्थानीय तहको खर्च अनुपात 51.5% मात्रै रहेको छ। यसले केन्द्रबाट सोझै स्थानीय तहमा आउने उक्त बजेट बैङ्कमै थन्किएको देखिन्छ। शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ लगायतका केही विषयगत कार्यालय माताहतका कार्यक्रम अन्तर्गतको बजेट सशस्त्र अनुदान हो भने वित्तीय समानीकरण अनुदान स्थानीय तहले आफूले बनाएका कार्यक्रम खर्च गर्न पाउने बजेट हो। अनुदान बजेट भएकाले आर्थिक वर्ष सकिए पनि फ्रिज नहुने भएकाले स्थानीय तहले प्राप्त बजेटको समयमै सदुपयोग नगरेको तथ्याङ्क अधिकांश स्थानीय तहको खर्च विवरणले देखाउँछ। बाँकीका 8 स्थानीय तहलाई सङ्घीय सरकारबाट समानीकरण र सशस्त्र अनुदान बजेट 3,40,40,95,000 रुपियाँ प्राप्त भएको थियो। सङ्घीय सरकारबाट स्थानीय तहलाई प्राप्त हुने बजेट खर्च स्थानीय तहबाटै हुने भए पनि त्यसको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयले पनि राख्दै आएको छ। वैशाख मसान्तसम्म कुल बजेटको 50.1% मात्रै खर्च भएको विवरण हामीसँग आइपुगेको छ। कोलिलिकाका कोष नियन्त्रक शम्भुराज आचार्यले बताउनु भएको छ, चालु आर्थिक वर्षको 2 महिनाभित्रै झन्डै 50% बजेट खर्च गर्न नसक्ने हो भने फिज हुने अवस्था सिर्जना भएको छ। चालु आर्थिक वर्षमा बाँकेको कुल पुँजीगत विकास बजेट सक्न 2 महिनामा 2,95,31,00,000 खर्च गर्नुपर्ने देखिएको छ। चालु आर्थिक वर्षमा बाँकेको कुल पुँजीगत बजेट 649,40,00,000 रहेकोमा वैशाख मसान्तसम्म 3,54,09,00,000 रुपैयाँ मात्रै खर्च भएको देखिन्छ। कोलिनीका बाँकेका प्रमुख कोष नियन्त्रक ठाकुर प्रसाद पौडेलले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको बजेट खर्च हुन सक्ने आशंका व्यक्त गर्नुभयो। चालु आर्थिक वर्षमा बाँकेमा 10,12,00,000 आन्तरिक राजस्व समेत उठेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
दाङको शान्तिनगर गाउँपालिकाका दुईवटाका घरै पिच्छे झाडा पखलाका बिरामी छन्। मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप हिजो साँझसम्म नियन्त्रणमा आएको छैन। बिरामी संख्या बढ्दै गएपछि गाउँले आतंकित भएका छन्। स्थानीय स्वास्थ्य चौकीका अनुसार हिजो साँझसम्म बिरामीको संख्या 1221 पुगेको छ। शनिबार रातिसम्म 419 जना बिरामी रहेकोमा हिजो 802 जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरिपुलले दिनुभयो। रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने उहाँले बताउनुभयो। शनिबार बिहानैदेखि राति 2 बजेसम्म लगातार बिरामी आए। उहाँले भन्नुभयो, फेरि हिजो बिहान 4 बजेदेखि बिरामीको भिड लाग्न थाल्यो। उपचारपछि घर फर्केका 30 जना हिजो फेरि बिरामी भएर स्वास्थ्य चौकी आएको पुलले बताउनुभयो। घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरू बिरामी परेका हुन्। दूषित पानी पिउन नछाड्दा संख्या बढ्दै गएको हो। उहाँले भन्नुभयो, खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन्। प्रत्येक घरमा बिरामी देखिएका छन्। 3 एम्बुलेन्सलाई ओसार पोसारमै भ्याइ नभ्याइ छ। दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यार्सा गुम्बा सङ्कलनका लागि डोल्पाको उच्च हिमाली क्षेत्रमा पुगेका 3 जनाको लेक लागेर ज्यान गएको छ भने 1 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार त्रिपुरा सुन्दरी नगरपालिका 10 का 32 वर्षीय नारायण प्रसाद पहाडी, काइके गाउँपालिका 4 का टप्पा ताराका 40 वर्षीय शेरबहादुर राणा र जाजरकोटको नलगाड नगरपालिका 8 का 15 वर्षीय भद्रबहादुर चुनाराको लेक लागेर मृत्यु भएको छ। चुनाराको हिजो र राणा र पहाडीको अस्ति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यार्सा गुम्बा सङ्कलनका लागि सर्वसाधारण उच्च हिमाली क्षेत्रतिर गएपछि त्यहाँका गाउँघर सुनसान भएका छन्। डोल्पासँगै रुकुम, रोल्पा, जाजरकोट, सल्यान लगायत विभिन्न जिल्लाका बासिन्दा हिमाली क्षेत्रमा पुगेकाले पाटनहरूमा चहल पहल बढेको खबर रामचन्द्र न्युपानेले नयाँ पत्रिकामा लेख्नु भएको छ।
निर्माण व्यवसायमा अनियमित तरिकाले काम गरी लाभ लिन पल्केका ठेकेदार र निर्माण कम्पनीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारले निर्देशन गरेपछि सोबारे गतिविधिहरू बढ्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय र निर्माण व्यवसायसँग बाँकेबीच हिजो छलफल भएको हो। निर्माण व्यवसायको लापरवाही र सरकारी निर्देशनबीच अनुसन्धानको पक्ष रहेकोले सो विषयमा सहयोग गर्न आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनुभयो। बैठकमा निर्माण व्यवसायसँग बाँकेका अध्यक्ष टेकबहादुर खड्काले धमाधम कार्यवाही भन्दा फराकिलो अनुसन्धान गर्न प्रशासनलाई आग्रह गर्नुभएको छ। निर्माण व्यवसायकै काँधमा देश विकासको जिम्मेवारी रहेकाले सरासर कारवाही नगरी विस्तृत अनुसन्धानपछि मात्र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई खड्काले आग्रह गर्नुभएको हो। नेपालगञ्ज सहित बाँकेको विभिन्न स्थानमा निर्माण ठेकाली काम नगरेको वा गरेको स्थानमा कमसर खालको गरेको विषयमा गुनासो बढेपछि पप्पु लुम्बिनी जेबी कन्स्ट्रक्सन प्रणालीका प्रमुख हरिनारायण प्रसाद रौनियारलाई पर्सा जिल्लाबाट झिकाउने तयारी अघि सरेको छ। निर्माण काममा मनपरी गरेको आरोपमा बाँके प्रहरीले 2 जना निर्माण व्यवसायीलाई फन्दामा लिएर प्रशासनमा बुझाएको छ। भैरव अरविन्द जेबीका प्रोप्राइटर भरत शाह र राजा बिल्डर्स नेपालगञ्जका प्रोप्राइटर रामश्रय यादवलाई प्रहरीले फन्दामा लिएको हो। भरत शाहले मध्यपश्चिम क्षेत्रीय सडक डिभिजन कार्यालय अन्तर्गत सैया खोलामा काम गरिरहेको र रामश्रय यादवले उदयपुर सडक कालोपत्रे र नाला निर्माणमा लापरवाही देखाएको आरोपमा फन्दामा परेका थिए। दैनिक नेपालगञ्जमा खबर छ।
यता बर्दियामा पनि तोकेको समयमा काम नसक्ने निर्माण कम्पनीलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ। काम नसक्ने र शून्य प्रगति भएका 28 कम्पनीलाई स्थानीय प्रशासनमा उपस्थित गराउन प्रहरीलाई निर्देशन गरिएको हो। उक्त निर्देशन अटेर गरे पक्राउ गर्न आदेश दिएको छ। यसपछि हिजो 28 कम्पनी सञ्चालकमध्ये 10 जना उपस्थित भए। बबई, आरोही र भादा नदी व्यवस्थापन कार्यालय, बबई, कर्णाली सिँचाई आयोजना सडक डिभिजन कार्यालय, हुलाकी आयोजना, नगरपालिका र गाउँपालिका लगायतबाट ठेक्का लिएका ठेकेदारलाई उपस्थितिका लागि प्रहरीले जानकारी गराएको थियो। कान्तिपुरमा खबर छ। पश्चिम डारीमा मागअनुसार विद्युत वितरण भइरहेको नेपालगञ्ज प्राधिकरण प्रमुखको दावी।
अब अहिलेको समयमा 25 MVA भयो भने हामीलाई पुग्ने रहेछ। अब यो फेरि परिवर्तन भइराखेको हुन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363।
निशुल्क छाला रोग जाँच शिविर 12 मई शनिबार 2018 आउने 3 शनिबारसम्म रुपढिया बजारको स्टेशन रोड पूजा मेडिकल हलको 2 तला पूजा मेडिकल सेन्टरमा लखनऊका डाक्टर राम मनोहर लोहिया अस्पतालका सेवानिवृत्त सुप्रसिद्ध छालारोग स्पेशलिस्ट डाक्टर गौरव मूर्ति एमबीबीएस एमडीद्वारा चेक जाँच गरिन्छ। चेक जाँचका लागि नाम लेखाउनुहोस्। छाला रोगको उपचार अत्याधुनिक लेजर मेसिनद्वारा उपचार गरिन्छ। म्यानेजर सोनु मधेसिया र मोनु मधेसिया। सम्पर्क नम्बर इन्डियाका लागि 91-94-51-62-49-30 र नेपालका लागि 98-81-30-40।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-585-28-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकी जिल्लामा माग अनुसारको विद्युत नेपाल विद्युत प्राधिकरणले वितरण गरे पनि प्राधिकरण प्रति नागरिकको गुनासो कम भएको देखिँदैन। प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रले माग अनुसारको विद्युत वितरण गर्दै आएको दावी पनि गरेको छ। अनि किन विद्युत अनियमित हुन्छ त, यसको प्राविधिक पक्ष के हो, कुराकानी गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादव।
यहाँबाट अब नयाँ लाइनहरू निर्माण हुने, विद्युत वितरण हुने, मिटर वितरण हुने, अब मिटर विद्युत बिक्री भएवापत सङ्कलन गरे गर्ने, विद्युत सम्बन्धी जे जति कामहरू छ त्यो यहाँबाट हुन्छ।
तपाईँको यो कार्यालयबाट औसतमा कति जति सेवाग्राहीलाई सेवा प्रदान गरिन्छ?
हाम्रो सबै ग्राहस्थ उद्योग सबै गरेर लगभग 50,000 ग्राहक छ। उहाँहरू सबैलाई विद्युत सम्बन्धी आवश्यक सेवा प्रवाह गरिरहेका हुन्छौँ।
अहिलेको समयमा कति जति विद्युत चाहिँ माग भइरहेको छ?
अब अहिलेको समयमा 25 MVA भयो भने हामीलाई पुग्ने रहेछ। अब यो फेरि परिवर्तन भइराखेको हुन्छ। जस्तो अब शनिबार कार्यालयहरू ब्याङ्कहरू बन्द हुँदाखेरि 20 MVA भए पनि पुग्छ, बिहानको समयमा 20 MVA भए पनि पुग्छ, अफिसहरू खुल्दा बेलुका 7 बजेदेखि 11 बजेसम्म 25 जति डिमान्ड हुन्छ।
माग अनुसारको विद्युत वितरण भइरहेको छ त?
भइरहेको छ।
यो नेपालगञ्जको यस्तो गर्मी ठाउँमा होइन जथाभावी मनपरी रूपले एकदम लाइन काटिरहेको पाइएको छ, यस्तो किन होला?
लाइन काटिरहेको छैन, अब यो हावाहुरीको समय हो होइन, गर्मी अत्यधिक बढेको छ, कुनै कुनै बेला अब सिस्टम जान्छ। अब यहाँ अब इन्डिया र नेपाल दुवैतिरको सिस्टम हुन्छ होइन, अब चेन्ज गर्नुपर्दा दिनमा 2-3 पटक चेन्ज गरिराख्नु परिरहेको हुन्छ। त्यसले पनि थोरै 10-15 मिनटको लागि पब्लिकमा अब लाइन काटेको जस्तो महसुस हुन्छ। अब अहिले सडकहरू ठाउँ ठाउँमा निर्माण भइरहेछ, त्यो कामको लागि पनि अब सटडाउन दिइराख्नु परिरहेको हुन्छ। हाम्रै 2 सब स्टेसन छ, त्यसमा नयाँ विद्युतीय उपकरणहरू जडान भइरहेको छ, जसले गर्दा आउने दिनमा समस्याहरू कम आउँछ। त्यसको लागि पनि 1 घन्टा 1 घन्टा हामीलाई लाइन काटिराख्नु परिरहेको हुन्छ। लामो समयसम्म काट्नु पर्यो भने हामी सूचना पनि दिइरहेकै छौँ। अब त्यस्तै अब इमर्जेन्सी कुनै ठाउँमा अब आगै लाग्यो होइन, कुनै ठाउँमा अब गाडीले पोल हानिदिन्छ, अब त्यस्तो समयमा पूर्व सूचना दिन त सकिँदैन। अब त्यस्तो बेलामा पब्लिकहरूमा अब लाइन काटेको भान हुन्छ। हाम्रो सधैँ प्रयास हुन्छ कि त्यसलाई पनि हामी कसरी मिनिमाइज गर्ने, काट्नै पर्यो भने त्यसलाई कति छोटो समयमा सकाएर फेरि पब्लिकलाई हामी सप्लाई सुचारु गर्न सकौँ, त्यसको लागि हाम्रो सधैँ प्रयत्न हुन्छ।
यसको लागि एउटा समय तालिका छ कि छैन?
समय तालिका छैन, समय तालिका अब नपुगेको अवस्थामा समय तालिका निकालिन्छ। अब विद्युत पुगिरहेकै हुन्छ, अब त्यसकारण समय तालिका निकाल्नु आवश्यक छैन। अब जुन प्राविधिक समस्याहरू आइरहेको हुन्छ नि, अब त्यसलाई हामी मिनिमाइज गरेर कमसेकम डिस्टर्ब होस् पब्लिकमा, त्यसको लागि हामी प्रयास गरिरहेका हुन्छौँ। अब जति यहाँको माग छ त्यसको आधाभन्दा पनि कम इन्डियाको सप्लाई आइरहेको हुन्छ, त्यसले पुरै धान्न सकिएन, अब त्यो त इमर्जेन्सी हो कि, अब त्यसलाई त हामी प्रेडिक्टै गर्न सक्दैनौँ।
यो कार्यालयबाट विद्युत वितरण गर्नमा त्यस्ता चुनौतीहरू के छन् त?
अब चुनौती अब गर्मीको बेला छ होइन, अब लोड भनेको भनौँ न फालाफालै छैन होइन, अब आवश्यकता अनुसार आइरहेको छ। कुनै कुनै बेला अब सिस्टममा समस्या आइदिने, नेपालकै सिस्टममा कुनै कुनै बेला इन्डियाको सिस्टममा समस्या आइदिने, अब पब्लिकलाई अब जति बेला पनि बत्ती त चाहिन्छ, त्यो उहाँहरूको अपेक्षा नजायज पनि होइन, अब हो आवश्यक पर्छ। अब त्यस्तो बेला हामीमाथि चुनौती थपिन्छ कि, अब जस्तो अब लाइनको छेउछाउमा रुखहरू छ, अब पुरै रुख हामी काट्न पनि सक्दैनौँ, काट्नु पनि हुँदैन। अब नर्मल बेला त्यो ठिकै हुन्छ, थोरै हावाहुरी चल्यो भने अब टाढा पनि बाटो पनि आएर रुखहरू त्यहाँ टाँसिन्छ, अब जसले ट्रिप गराइदिन्छ, यस्तो यस्तो चुनौतीहरू छ।
तपाईँ यो कार्यालयमा आइसकेपछि प्रत्यक्ष परिणाम देखिने गरी केही त्यस्तो काम गर्नुभएको छ?
त्यो त 2-3 दिनमा महसुसै गर्नुभयो होला नि। हामी अस्ति जस्तो अब हाम्रो लाइन अवरुद्ध भयो होइन, हामी लगभग 24 घन्टासम्म राति 12 बजे लाइन अवरुद्ध भयो, त्यहाँदेखि आउने राति 12 बजेसम्म 11 बजेसम्म हामीले साइटमै काम गऱ्यौँ। हाम्रो अथक प्रयास थियो कि कति छिटो हामी यो लाइनलाई सुचारु गरेर पब्लिकहरूलाई सप्लाई दिउँ। अब त्यो भनेको त हाम्रो टिम स्पिरिट हो नि होइन, सबै हाम्रो सहयोगीहरूले साथ दिनुभयो होइन, अब हामी टिमलाई एकदम एक्टिभ बनाएर राख्न सकेका छौँ।
एउटा कुरा फेरि जोड्न चाहे मैले, यो नेपालमा अब लोड सेडिङ मुक्त भन्ने घोषणाको कुरा सुन्नुभयो होला होइन, यो लागू हुन्छ कि हुँदैन त? अब
लागू त भएकै छ नि,
लोड सेडिङ भइरहन्छ नि,
लोड सेडिङ भइरहेको हुँदैन, त्यही प्राविधिक कारणले जुन अब भनौँ न आजै पनि 2 ठाउँमा सडकले पोल सार्दैछ होइन, अब त्यसलाई त सटडाउन दिनै पर्यो। अब त्यो 3 दिनदेखि त्यहाँ काम भइरहेको छ, अब जो लास्टमा छ उहाँहरूलाई अलिक बढी कष्ट सहनु परेको छ, हामीले प्रयास गर्दा गर्दै पनि।
विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका प्रमुख राम दुलारी यादव र रजनी योगी। अब अर्को सन्दर्भ, अन्तत नेपालगञ्जदेखि निकै लामो पर्खाइपछि नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना बढेको छ। नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने माग र मुद्दाले तीव्रता पाइरहँदा बुद्ध एयरले नेपालगञ्जदेखि नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरेको हो। उडानको औपचारिक प्रक्रिया सुरु गरिसकेको जानकारी दिन राजधानी काठमाडौँमा हिजो पत्रकार सम्मेलन गर्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले 6 महिनाभित्र नेपालगञ्जदेखि दिल्ली सिधा उडान गर्ने घोषणा गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने निर्णय प्रदेश नम्बर 5 सरकारले गरेको छ। केन्द्रीय बाहेक प्रदेशले थप 5 दिन छुट्टै सार्वजनिक बिदा दिने तयारी गरेको छ। कान्तिपुरमा खबर छ, पश्चिम डायरीमा सडक नाला निर्माणमा निर्माणका नाममा रुख काट्नु ठिक वा बेठिक?
र काट्नै पर्ने एउटा बिरुवा काटेको ठाउँमा बाटोको छेउमा कम्तीमा 5 वटा बिरुवा रोप्ने
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
जय बागेश्री पोली क्लिनिकमा अब चुम्बकीय विधि अकुप्रेसरबाट उपचार गरिन्छ र काका?
तिमीले सही भन्यौ नानी, कम्तीमा 3 हप्तासम्म अकुप्रेसर विधिद्वारा उपचार गरे कम्तीमा 6 महिनासम्मको प्यारालाइसिस, ढाड दुख्ने, नसा च्यापिएको, साइटिका, युरिक एसिड, बाथ, हात खुट्टा झमझम गर्ने, निद आउने, पैतला पोल्ने, ग्यास्ट्रिक, दम जस्ता रोगहरूको उपचार हुन्छ।
ए काका, त्यसो भए त भइहाल्यो नि, घरका सबै बिरामी छन्, म पनि अलिअलि बिरामी छु।
अब जुन ठाउँमा समस्या छ नानी, त्यही ठाउँमा चुम्बकीय प्रेसर दिएर उपचार हुन्छ, भएन त भरपर्दो ठाउँ।
यहाँ विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण प्रकारका रोगहरूको चेकजाँच गरिनुका साथै सबै प्रकारको प्रयोगशाला सेवा पनि उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमै उपचार गर्न जाऊ।
जय बागेश्वरी पोली क्लिनिक, कोहलपुर 10 विद्यानगर पुरानो हाई स्कुलदेखि 300 मिटर उत्तर।
सबै ब्रान्डका मोबाइल र एसेसरिज तथा इलेक्ट्रोनिक सामान अब एउटै छतमुनि एसियन इलेक्ट्रोनिक स्टोर, धम्बुजी चोक नेपाल स्टोरको बगलमा नेपालगञ्ज। सम्पर्क 081-520-572। एसियन इलेक्ट्रोनिक स्टोर।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रङ्गीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। विकास सबैले चाहन्छन्, तर विकासको नाममा विनाश निम्त्याउने काम पनि हुनुहुँदैन। नेपालगञ्जमा अहिले नाली र सडक विस्तारको काम धमाधम भइरहेको छ। नाली र सडक विस्तार गर्ने क्रममा हरिया रुखहरू काटिएका छन् त रोपिएका छैनन्। रोप्ने सुरसार पनि सम्बद्ध पक्षबाट भएको पाइँदैन। यस सम्बन्धमा नागरिकहरू के भन्छन् त सुनौ आजको नागरिक आवाज।
मनोज गाँदाखेरि मुख्य कुरा के छ भनेपछि बाटोघाटो हाम्रो आवश्यकता हो, तर साथसाथ वातावरणसँग चाहिँ कसैले पनि खेलबाड गर्न हुँदैन। र हाम्रो नेपालको चिनारी नै हरियो वन नेपालको धन भन्ने सुन रूपमा लिएको थियो, तर अहिले चाहिँ त्यो कालान्तरमा त्यस्तो देखिएको छैन। यतातर्फ वातावरण विज्ञहरू रले पनि विशेष ध्यान दिनुपर्छ र यसमा ऐन नियमले पनि केही कुरालाई प्रतिबन्धात्मक रूपमा पनि गराउनु पर्ने हुन्छ होला ऐन नियममा तर त्यसलाई अझ सुधार गर्दै अगाडि बढाउनु पनि जरुरी छ र त्यसले पालना पनि गर्नुपर्छ र गराउने निकायले पनि सजग र सक्रिय र सचेत गराउनु पनि पर्दछ तिनीहरूलाई
टेक नाइन यादव बाटोमा बिरुवाहरू नहुँदाखेरि अहिलेको नेपालगञ्ज नेपालको सबभन्दा बढी गर्मी हुने ठाउँ र त्यसमा पनि अब बाटोघाटोमा बिरुवाहरू काटिएको हुनाले यहाँ अत्यधिक गर्मी कारणले अब बिरुवा काट्ने परिस्थिति आयो भने त्यसलाई काटेर अर्को नयाँ बिरुवा पनि छेउछाउमा लगाउने गरियो भने वातावरणमा सुधार आउन सक्छन् कारणले अब बोट बिरुवाबाट स्वास्थ्यमा पर्ने सकारात्मक कुरा सबैले बुझ्नुपर्छ र यो अभियानको रूपमा पनि लिनुपर्छ
उर्मिला खड्का मलाई त अक्सिजन आउँछ हावा पानी राम्रो हुन्छ स्वास्थ्यलाई राम्रो हुन्छ रुख बुट्टा लाएकै राम्रो हुन्छ जग्गा भएको ठाउँमा अब धेर जति घरै गर्छन् यहाँ एउटा मिले अर्को नमिल्लान् त्यही त हो समस्या नकाट्नु पर्ने अब रुख बुट्टा ढाल्नै नहुने फेरि रोप्नु ओजना गर्नुपर्ने हो त्यो त कसले पल गर्छ रुख बुट्टा कसले लाउँछ बाटामा भन्ने पनि त हुन्छ मान्छेहरू घरमा लगाएको फुललाई त विध्वंस गर्ने समाज हुन्छ नकाट्नु पर्ने काटेपछि फेरि लाउनु पर्ने
म तोजेन्द्र बिक त्यो चाहिँ अब मापदण्डभित्र पर्छ भने त रुख काट्नै पर्छ अब रुख नकाटेर बाटोलाई सानो बनाएर भोलिको दिनमा अरबौँ लगानी भएकोलाई एउटा रुखले गर्दाखेरि हो तर त्यसको साथसाथै रुखहरू चाहिँ रोप्ने अभियान चाहिँ चालु गर्नुपर्छ तर पनि साना रुखहरूलाई रोप्ने प्रावधान सहित अब यदि बाटोलाई थोरै 50 सेन्टिमिटर घटाएर कसरी हुन्छ सम्भव हुन्छ भने रुख बिरुवा त रोप्नुपर्छ आजको ग्लोबलाइजेसन र वातावरणीय दृष्टिकोणले पनि अहिले नेपालगञ्जकै परिवेशमा हेर्नुहुन्छ भने गर्मी वात्तै बढिरहेको छ
वीरेन्द्र यादव नेपालगञ्ज गर्मीको ठाउँ अत्यधिक गर्मी हुने नेपालकै सबैभन्दा गर्मी हुने ठाउँ नेपालगञ्ज र वर्तमान समयमा हामीले मिडियाबाट हेरिरहेछौँ 46-47 डिग्री सेन्टिग्रेड पुग्रेको गर्मी र हरियो रुख बिरुवाहरूले तापक्रमलाई रोक्छ भन्ने कुरा हामीले पढेका छौँ सुनेका छौँ र वास्तविकता पनि त्यही हो र बाटोघाटो पनि चाहिन्छ विकासको आधार नै बाटोघाटो हो तर बाटोघाटो बनाउँदाखेरि मितव्यवता सकभर रुख बिरुवाहरू नपर्ने ठाउँबाट बाटो निकाल्ने र बिरु परेकै छ भने सकभर बिरुवालाई बचाउने र काट्नै पर्ने एउटा बिरुवा काटेको ठाउँमा बाटोको छेउमा कम्तीमा 5 बिरुवा रोप्ने
मैदान अभाव लगायतका तमाम चुनौतीसँग जुझ्दै अनिश्चित बनेको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अन्तत खजुराको डी गाउँमा आयोजना हुने भएको छ प्रतियोगिताको तिथि तय गरिएको आयोजना दिनभन्दा एक साता अघि हिजो नेपालगञ्ज आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले भन्नुभयो तमाम चुनौतीबीच पनि प्रतियोगिता भव्य आयोजना गर्ने तयारी भइरहेको छ दैनिक नेपालगञ्जमा खबर छ
विद्यालय भनेको शिक्षाको पवित्र मन्दिर हो पवित्र मन्दिरले नै बालबालिकाको सुन्दर भविष्यको मार्ग तय गर्छ तर कतिपय यिनै मन्दिरले बालबालिकाको भविष्यको माथि गम्भीर खेलवाड गरिरहेका छन् यस्तो बाँकेमा रहेको छ नेपालगञ्ज उपमहानगरपालिका नगर शिक्षा शाखा अनुसार नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुल 102 बोर्डिङ स्कुल दर्ता भएर सञ्चालनमा छन् दर्ता भएर सञ्चालित स्कुलले नै अवैध काम गरिरहेको पाइएको छ दर्ता भएर सञ्चालित कुल बोर्डिङ स्कुलमध्ये 40% विद्यालयले तल्लो कक्षाको अनुमति लिएर अवैध रूपमा माथिल्लो कक्षा सञ्चालन गरिरहेको उजुरी नगर शिक्षा शाखामा परेको छ सद्भावमा खबर छ यिनै खबरसँगै पश्चिम डायरी सकियो बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
बाँकेका स्थानीय तहले सशस्त्र र समानीकरण अनुदान 50% पनि खर्च गर्न सकेनन् बजेट बैङ्कमा थन्कियो आधा बजेट खर्च गर्न अब 2 मात्रै बाँकी
दाङमा फैलिएको झाडा पखाला अझै नियन्त्रणमा आएन 1,250 बिरामी डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लागेर 3 संकलकको ज्यान गयो
निर्माण कम्पनीका पप्पुलाई बोलाउन बाँके प्रशासनले पत्रचार गर्दै अनुसन्धान जारी नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि हवाई उडानको तयारी सुरु
र जेठ 21 बाँके खजुरामा सुरु हुने नेपालगञ्ज गोल्ड कपको तेस्रो संस्करणको तयारी तीव्र बाँकेमा अवैध बोर्डिङ स्कुल सञ्चालनमा उजुरीको चाङ हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ आज जेठ 14 सोमबार मे 28 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् नमस्कार
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज